ख्रीष्टमा बप्तिस्मा जो मकेनेद्वारा अध्याय एक बाइबलीय रूपमा बप्तिस्मा लिँदा व्यक्तिले कस्ता आशिषहरू पाउँछन्। धर्मशास्त्रीय रूपमा बप्तिस्मा लिँदा एक व्यक्तिले मुक्ति पाउँछ। नयाँ नियममा मुक्तिको यस वरदानलाई व्यक्त गर्ने थुप्रै पक्ष वा तरिकाहरू छन्। एक मुक्ति मर्कुस 16:15-16। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा जानुहोस् र सबै सृष्टिलाई सुसमाचार प्रचार गर्नुहोस्। जसले विश्वास गरेको छ र बप्तिस्मा लिएको छ उसले उद्धार पाउनेछ, तर अविश्वास गर्नेलाई दोषी ठहराइनेछ। 2 पापहरूको क्षमा, प्रेरित 2:38। अनि पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर र तिनीहरू प्रत्येकले आफ्ना पापहरूको क्षमाको लागि येशु ख्रीष्टको नाउँमा बप्तिस्मा गरोस् र तिमीले पवित्र आत्माको वरदान पाउनेछौ। 3 पवित्र आत्माको वरदान प्राप्त गर्नुहोस्, प्रेरित 2:38। 4 पापहरू धोएर, प्रेरित 22:16। अनि अब किन ढिलो? उठ र बप्तिस्मा लिनुहोस् र उहाँको नाउँ पुकार्दै आफ्ना पापहरू धुनुहोस्। 5 सफाई एफ 5:25-27। ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र उहाँको लागि आफैलाई अर्पण गर्नुभयो, ताकि उहाँले उहाँलाई पवित्र बनाउनुभयो। उहाँलाई वचनको पानीले नुहाइदिनुभयो, ताकि उहाँले आफूलाई मण्डलीलाई आफ्नो सम्पूर्ण महिमामा प्रस्तुत गर्न सकुन्। कुनै ठाउँ वा चाउरी वा त्यस्तो कुनै चिज, तर त्यो पवित्र र निर्दोष हुनुपर्छ। 6 पवित्रीकरण एफी 5:26-27। 7 एराम्रो विवेक 1 पत्रुस 3:21। र त्यसै अनुरूप बप्तिस्माले अब तपाईँलाई बचाउँछ, शरीरबाट फोहोर हटाउने होइन, तर असल विवेकको लागि परमेश्वरलाई अपिल येशु ख्रीष्टको पुनरुत्थान मार्फत। 8 पापको शरीरलाई हटाउनुहुन्छ, कल 2:11-12। उहाँमा तिनीहरूलाई हातबिनाको खतना पनि गरिएको थियो। ख्रीष्टको खतनाद्वारा शरीरको शरीर हटाउनमा बप्तिस्मा लिएर उहाँसँगै गाडिएको हो, जसमा उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वरको काममा विश्वासद्वारा तिमीहरू पनि उहाँसँगै बौरी उठेका छौ। 9 ख्रीष्टसँग हुर्किएको, खाओ 2:12-12। 10 पुनर्जन्म, युहन्ना 3:3-5। येशूले जवाफ दिनुभयो र उसलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्छु, जबसम्म कोही नयाँ जन्मिएन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, बुढो हुँदा मानिस कसरी जन्मिन सक्छ? उसले आमाको गर्भमा दोस्रो पटक प्रवेश गरेर जन्म लिन सक्दैन के ऊ? येशूले जवाफ दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जबसम्म कोही पानी र आत्माबाट जन्मिँदैन ऊ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। 11 ख्रीष्टको मृत्युमा बप्तिस्मा, रोमी 6:3। अथवा ख्रीष्ट येशूमा बप्तिस्मा लिने हामी सबैले उहाँको मृत्युमा बप्तिस्मा लिएका छौँ भनी के तपाईँलाई थाहा छैन? त्यसकारण हामी मृत्युमा बप्तिस्माद्वारा उहाँसँगै गाडिएका छौँ, ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृत्युबाट जीवित हुनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनमा हिँड्न सकौँ। किनकि यदि हामी उहाँसँग उहाँको मृत्युको प्रतिरूपमा एकताबद्ध भएका छौँ भने उहाँको पुनरुत्थानको समानतामा हामी पक्कै पनि हुनेछौँ। यो जान्दा कि हाम्रो पुरानो आत्मा उहाँसँग क्रुसमा टाँगिएको थियो, ताकि हाम्रो शरीरको पाप नष्ट होस्, कि हामी अब उपरान्त पापको दास नबनौँ। 12 परमेश्वरको बच्चा बन्नुहोस्, गला 3:26-27। किनकि ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका छोराहरू हौ। किनकि ख्रीष्टमा बप्तिस्मा लिने तिमीहरू सबैले ख्रीष्टको पहिरन धारण गरेका छौ। 13 ख्रीष्टको लुगा लगाउनुहोस्, गाउँ 3:27-27। 14 ख्रीष्टमा प्रवेश गर्नुहोस्, गाउँ 3:27 र रोमी 6:3-27। नोट 1 वाक्यांश ख्रीष्टमा वा ख्रीष्टमा धेरै महत्त्वपूर्ण छ। जब हामी ख्रीष्टमा प्रवेश गर्छौँ तब हामी ख्रीष्टमा पाइन्छौँ र यो ख्रीष्टमा हो कि हामीलाई सबै आत्मिक आशिषहरू दिइन्छ। 1:3 धन्य होस् हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता, जसले हामीलाई ख्रीष्टमा स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष दिनुभएको छ। रोम 3:24 ख्रीष्ट येशूमा भएको छुटकाराद्वारा उहाँको अनुग्रहद्वारा उपहारको रूपमा धर्मी ठहरिँदै। रोम 6:11 त्यसैले आफैलाई पापको लागि मरेको सम्झनुहोस्, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित हुनुहुन्छ। रोम 6:23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। रोम 8:1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूका लागि कुनै दण्ड छैन। रोम 12:5 त्यसैले हामी जो धेरै छौं ख्रीष्टमा एउटै शरीर हौं र व्यक्तिगत रूपमा एक अर्काका अङ्गहरू हौं। 2 कोरिन्थी 5:17 यसैकारण यदि कोही मानिस ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुराहरू बिते, हेर नयाँ कुराहरू आएका छन्। 2 कोरिन्थी 5:21 उहाँले उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर हाम्रो तर्फबाट पाप नजान्नेलाई पाप बनाउनुभयो। 3:28 त्यहाँ न यहुदी छ न ग्रीक, त्यहाँ न दास छ न स्वतन्त्र मानिस, त्यहाँ न पुरुष छ न स्त्री, किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ। 1:7 उहाँमा हामीले उहाँको रगतद्वारा छुटकारा पाएका छौं, हाम्रा अपराधहरूको क्षमा उहाँको अनुग्रहको धन अनुसार। 1:11 उहाँमा हामीले पनि उत्तराधिकार पाएका छौं। 2:6 र हामीलाई उहाँसँगै उठाउनुभयो र उहाँसँग ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा बसाउनुभयो। 2:7 आउँदो युगहरूमा उहाँले ख्रीष्ट येशूमा हामीप्रतिको दयामा उहाँको अनुग्रहको अतुलनीय धन देखाउन सकोस्। 2:13 तर अब ख्रीष्ट येशूमा तिमी जो पहिले टाढा थियौ ख्रीष्टको रगतद्वारा नजिक ल्याइएका छौ। 3:6 अन्य जातिहरू सँगै उत्तराधिकारीहरू र शरीरका सह अङ्गहरू हुन् र सुसमाचार मार्फत ख्रीष्ट येशूमा प्रतिज्ञाको सहभागीदारहरू हुन्। 3:12 जसमा हामीसँग उहाँमा विश्वासद्वारा साहस र विश्वासको पहुँच छ। 3:9 र उहाँमा भेट्टाउन सकिन्छ, व्यवस्थाबाट व्युत्पन्न मेरो आफ्नै धार्मिकता होइन तर ख्रीष्टमा विश्वासद्वारा भएको धार्मिकता, विश्वासको आधारमा परमेश्वरबाट आएको धार्मिकता। 2:10 र उहाँमा तिमीहरूलाई पूर्ण बनाइएको छ र उहाँ सारा शासन र अधिकारको शिर हुनुहुन्छ। 1:4:16 किनभने प्रभु स्वयं स्वर्गबाट स्वरमा स्वरमा प्रधान दूतको आवाज र परमेश्वरको तुरहीको साथ ओर्लनुहुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले बौरी उठ्नेछन्। 2:3:1:1 ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको प्रेरित। 2 तिमोथी 1:9 जसले हामीलाई बचाउनु भएको छ र पवित्र बोलावटको साथ बोलाउनु भएको छ, हाम्रा कामहरू अनुसार होइन तर उहाँको आफ्नै उद्देश्य र अनुग्रह अनुसार जुन ख्रीष्ट येशूमा हामीलाई अनन्तकालदेखि दिइयो। 2 तिमोथी 2:10 यस कारणले म चुनिएकाहरूको खातिर सबै कुरा सहन्छु ताकि तिनीहरूले पनि ख्रीष्ट येशूमा भएको मुक्ति र अनन्त महिमा प्राप्त गर्न सकुन्। 1 युहन्ना 3:5 अनि तपाईँलाई थाहा छ कि उहाँ पापहरू हटाउनको लागि प्रकट हुनुभयो र उहाँमा कुनै पाप छैन। 1 युहन्ना 5:11 र साक्षी यो हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ। नोट 2 यी प्रश्नहरू प्राय सोधिन्छन्। के मैले मुक्ति पाउनको लागि बप्तिस्मा लिनुपर्छ? हामीले सोध्नुभयो भने जवाफ दिन सजिलो हुन सक्छ। के म उद्धार पाउनको लागि पानी र आत्माबाट जन्मनुपर्छ? के मैले मुक्ति पाउनको लागि मेरा पापहरू पखाल्नुपर्छ? के मुक्ति पाउनको लागि म परमेश्वरको सन्तान हुनै पर्छ? के म मुक्ति पाउनको लागि ख्रीष्टमा हुनै पर्छ? यी सबै प्रश्नहरूको जवाफ एउटै हो, किनकि यी सबै आशिषहरू ख्रीष्टमा छन् र हामी ख्रीष्टमा बप्तिस्मा छौँ। त्यो हो, हामी बप्तिस्मा लिने कार्यमा ख्रीष्टमा आउँछौँ। 1 पापी मुक्ति पाउनको लागि बप्तिस्मा स्पष्ट रूपमा आवश्यक छ। यो याद राख्नु राम्रो छ कि बप्तिस्मा गर्ने कार्य मानिसले मुक्ति कमाउने काम होइन, बरु यो हो, जसरी हामी यस अध्ययनको अर्को खण्डमा देख्नेछौँ, येशू ख्रीष्टको पुनरुत्थान मार्फत असल विवेकको लागि परमेश्वरलाई अपिल। अध्याय 2 बप्तिस्मा लिँदा उसको पाप क्षमा हुँदैछ भनेर कुनै व्यक्तिले बुझ्नुपर्छ? हो, यी कारणहरूका लागि हो। 1 बप्तिस्मामा एक पापीले उहाँलाई बचाउनको लागि परमेश्वरलाई पुकार्छ। अप्रेरित 22:16 अनि अब किन ढिलो गर्नुहुन्छ? उठ र बप्तिस्मा लिनुहोस् र उहाँको नाउँ पुकार्दै आफ्ना पापहरू धुनुहोस्। यस खण्डले देखाउँछ कि हामीले हाम्रा पापहरू धुनका लागि बप्तिस्मा लिएका छौँ र बप्तिस्मा लिने कार्यमा हामी प्रभुको नाम पुकारिरहेका छौँ। प्रभुको नाम पुकार्नुको अर्थ उहाँलाई कार्यमा आह्वान गर्नु हो। परमेश्वरको नामको पृष्ठ 13 कल हेर्नुहोस्। प्रश्न: बप्तिस्मामा हामीले प्रभुलाई के गर्न आह्वान गरिरहेका छौँ? जवाफ: हामीलाई बचाउनको लागि, हाम्रा पापहरू धुन। तर के हुन्छ यदि हामीले मुक्तिको आवश्यकता महसुस गर्दैनौ, किनकि हामीलाई येशूले बचाउनुहुन्छ, वा हामीलाई लाग्दैन कि हामी हरायौं, वा हामीलाई वास्तवमा हामी के गर्दैछौं भन्ने थाहा छैन, वा हामीलाई लाग्छ कि हामी छौं पहिले नै सुरक्षित। यस मामलामा बप्तिस्मामा हामीलाई बचाउनको लागि हामीले कसरी प्रभुलाई पुकार्न सक्छौं? यदि हामीले मुक्तिको आवश्यकता महसुस गरेनौं भने हामीले हामीलाई बचाउनको लागि प्रभुलाई पुकार्न सक्दैनौं। साँचो धर्मशास्त्रीय बप्तिस्मा एउटा कार्य हो जसमा हामीले प्रभुलाई हाम्रा पापहरूबाट बचाउनको लागि सोधिरहेका छौं। यसको मतलब यो होइन कि एक व्यक्तिको बप्तिस्मा मान्य हुनको लागि उसले ठूलो स्वरमा शब्दहरू भन्नुपर्छ, प्रभु मलाई मेरा पापहरूबाट बचाउनुहोस्। बरु यसको मतलब हामीले त्यस उद्देश्यको लागि बप्तिस्मा लिइरहेका छौं। ब एक पत्रुस 3:21 त्यस अनुरूप नुहको जहाजमा पानीले बचेका 8 आत्माहरू बप्तिस्माले अब तपाईँलाई बचाउँछ, शरीरबाट फोहोर हटाउने होइन, तर असल विवेकको लागि ईश्वरलाई अपिल येशूको पुनरुत्थान मार्फत। ख्रीष्ट पत्रुसका अनुसार बप्तिस्मा भनेको भौतिक शरीरको फोहोरको बाहिरी सफाई होइन, बरु हामीलाई बचाउने बप्तिस्मा भनेको हाम्रो दोषी आत्मालाई पापको दोषबाट शुद्ध पार्नको लागि परमेश्वरलाई प्रार्थना, अपिल, विन्ती, अनुरोध हो। नयाँ अन्तर्राष्ट्रिय संस्करणमा यो परमेश्वरप्रति असल अन्तस्करणको प्रतिज्ञा हो, मानौ कि हामीले पहिले नै मुक्ति पाइसकेका छौं र असल अन्तस्करण छ पापहरूको निम्ति वा सामु क्षमाको सट्टा। राम्रो विवेक हो, तर यसलाई धेरैजसो अन्य अनुवादहरूले प्रेरित 2:38 अनुसार अपिलको रूपमा अनुवाद गरेको छ, जसले यसलाई पापको क्षमाको लागि भनेर बोल्छ। यसले बप्तिस्मालाई क्षमाको लागि एक स्पष्ट प्रार्थना बनाउँदछ, जस बिना बप्तिस्मा आफैमा कुनै फाइदा हुने छैन। यो अनुवाद गर्न सजिलो वाक्यांश होइन जस्तो देखिन्छ। बिएसवाई मोरेले यो टिप्पणी गर्छ, विवादित वाक्यांश या त राम्रो विवेकको लागि भगवानलाई प्रार्थना वा असल विवेक कायम राख्नको लागि भगवानलाई प्रतिज्ञाको रूपमा प्रस्तुत गर्न सकिन्छ। म फेरि कहिल्यै पाप नगर्ने प्रतिज्ञा गर्छु भनेको पापी होइन जसले उसलाई बचाउँछ, बरु यो पापी चिच्याइरहेको छ बप्तिस्माको कार्यमा, प्रभु कृपया मलाई बचाउनुहोस्, जसले उसलाई बचाउँछ। बप्तिस्माको अर्थ यही हो, हिब्रू 9:13-14, किनकि यदि बाख्रा र साँढेको रगत र गाईको खरानीले अशुद्ध भएकाहरूलाई छर्कने शरीरको शुद्धिकरणको लागि पवित्र बनाउँछ भने अनन्त आत्माद्वारा आफूलाई परमेश्वरमा निर्दोष अर्पण गर्नुहुने ख्रीष्टको रगतले कति बढी हुनेछ। जीवित परमेश्वरको सेवा गर्न मरेका कामहरूबाट आफ्नो अन्तस्करण शुद्ध पार्नुहोस्। रोमी 3 अथवा ख्रीष्ट येशूमा बप्तिस्मा लिने हामी सबैले उहाँको मृत्युमा बप्तिस्मा लिएका छौं भनी के तपाईँलाई थाहा छैन? प्रेरित 22:16 उठ र बप्तिस्मा लिनुहोस् र उहाँको नाउँ पुकार्दै आफ्ना पापहरू धुनुहोस्। 1 पत्रुस 3:21 बप्तिस्माले अब तपाईँलाई बचाउँछ, शरीरबाट फोहोर हटाउने होइन, तर असल विवेकको लागि परमेश्वरलाई अपिल येशूको पुनरुत्थान मार्फत। यीबाट हामी देख्छौं कि हाम्रो अन्तस्करण ख्रीष्टको रगतले शुद्ध भएको छ। बप्तिस्मामा हामी उहाँको रगत मृत्युलाई सम्पर्क गर्छौं र बप्तिस्मामा हामी हामीलाई बचाउनको लागि प्रभुलाई पुकार्छौं। यी 3 कथनहरू एकसाथ पूर्ण रूपमा फिट छन्। मुक्ति हामीलाई बप्तिस्मामा दिइएको छ किनभने यो बप्तिस्मामा हो कि हामी विन्ती गर्दैछौं, ख्रीष्टको रगतले हाम्रो अन्तस्करणलाई शुद्ध पार्नुहोस्। को प्रायश्चित बलिदान? उहाँको क्रूसीकरण। यदि बप्तिस्मा लिने व्यक्तिले आफ्नो बप्तिस्मामा परमेश्वरले आफ्ना पापहरू क्षमा गरिरहनु भएको छ, उनका पापहरू धुँदै उसको पापहरू क्षमा गर्दै आफ्नो अन्तस्करण शुद्ध गर्दै हुनुहुन्छ भन्ने सत्यलाई थाहा छैन वा विश्वास गर्दैन भने तब पक्कै पनि उसले क्षमा माग्न वा अपिल गरिरहेको हुन सक्दैन। उसको पापको यस्तो समझको कमीले उसको बप्तिस्मा बनाउँछ। 1 पत्रुस 3:21 उल्लेख गरिएको बप्तिस्मा होइन जसले बप्तिस्माले उसलाई बचाउँछ। निष्कर्ष यो हो, मुक्ति पापको क्षमा जुन ख्रीष्टमा परमेश्वरसँग एकताबाट आउँछ। जब हाम्रो विश्वास गर्ने हृदयहरूले परमेश्वरलाई असल विवेकको लागि अपिल गर्दछ, हामीले बप्तिस्मा लिँदा यो गर्छौं। बप्तिस्मा भनेको क्रूसमा ख्रीष्टको मृत्युको आधारमा बचाउनको लागि परमेश्वरलाई पुकार्ने विश्वास हो। बप्तिस्मा भनेको बाइबलीय पापीको प्रार्थना हो जुन आवश्यक रूपमा बोलिएको होइन तर बुझेर व्यवहार गरिएको हो। कलस्सी 2:12 उहाँसँग बप्तिस्मामा गाडियो जसमा तिमीहरू पनि उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वरको काममा विश्वासद्वारा उहाँसँगै बौरी उठेका छौ। नयाँ जीवनमा उठ्ने काम ब्रिगडेय मार्फत वा परमेश्वरको सञ्चालन वा काममा हाम्रो विश्वासको माध्यमबाट हुन्छ। हामी वास्तवमा बप्तिस्माको त्यो कार्यमा हामीलाई बचाउनको लागि परमेश्वरमा भरोसा गर्दैछौँ। याद गर्नुहोस् कि बप्तिस्मामा यो परमेश्वरको काममा विश्वास हो। बप्तिस्मा परमेश्वरको काम हो, हाम्रो होइन। जब हामी बप्तिस्मा लिन्छौँ हामी विश्वास गर्छौँ, विश्वास कि परमेश्वरले काम गर्दै हुनुहुन्छ। उहाँको काममा हाम्रो विश्वासद्वारा उहाँले काम गर्नुहुन्छ। हाम्रो बप्तिस्मा प्रभावकारी हुनको लागि हामीले विश्वास गर्नुपर्दछ कि परमेश्वरले हामीलाई नयाँमा उठाउनको लागि काम गर्दै हुनुहुन्छ। जीवन हामीलाई बचाउनुहोस्। फेरि बप्तिस्मा भनेको यही हो, हामीलाई बचाउनको लागि परमेश्वरलाई पुकार्नु र ख्रीष्टको रगतको शुद्धिकरण शक्तिको आधारमा उहाँले गर्नुहुन्छ भन्ने विश्वास गर्नु। प्रभुको नाम पुकार शब्द अध्ययन। को नाममा कल गर्नको लागि प्रभु भनेको उहाँलाई कर्ममा बोलाउनु हो। प्रत्येक पदको आफ्नै सन्दर्भमा पढ्नुहोस् र तपाईँले याद गर्नुहुनेछ कि कसरी प्रभुको नाम पुकार्नु भनेको बचाउन, मद्दत गर्न, आशीर्वाद दिन, रक्षा गर्न, कार्य गर्न इत्यादिको लागि परमेश्वरलाई पुकार्नु हो। एक राजा 18:24, तब तिमीहरूले आफ्ना देवताहरूको नाउँ पुकार र म परम प्रभुको नाउँ पुकार्नेछु र आगोद्वारा जवाफ दिने परमेश्वर नै परमेश्वर हुनुहुन्छ। अनि सबै मानिसहरूले जवाफ दिएर भने, यो राम्रो विचार हो। 2 राजा 5:11, तर नामान रिसाएर गएर भने, मैले सोचे कि ऊ पक्कै मकहाँ आउनेछ र उभिएर परम प्रभु आफ्ना परमेश्वरको नाउँ पुकार्नेछ, त्यस ठाउँमा आफ्नो हात हल्लाउनेछ र मलाई मेरो कुष्ठरोग निको पार्नेछ। भजन सङ्ग्रह 105:1, परम प्रभुलाई धन्यवाद दिनुहोस्। उहाँको नाम पुकार्नुहोस्, उहाँका कामहरू मानिसहरूका बीचमा प्रकट गर। भजन सङ्ग्रह 116:3-4, मृत्युको डोरीले मलाई घेर्यो, चिहानको पीडा ममाथि आयो, म दुःख र दुःखले हारेको थिएँ। तब मैले परमप्रभुको नाउँ पुकारे, हे परमप्रभु, म तपाईँलाई बिन्ती गर्छु, मेरो जीवन बचाउनुहोस्। भजन सङ्ग्रह 116:13, म मुक्तिको कचौरा उठाउनेछु र परमप्रभुको नाउँ पुकार्नेछु। भजन सङ्ग्रह 116:17, म तिमीलाई धन्यवादको बलिदान चढाउनेछु र परमप्रभुको नाउँ पुकार्नेछु। यसैया 12:4, अनि त्यस दिन तिमीहरूले भन्नेछौ, परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँ पुकार। मानिसहरूका बीचमा उहाँका कामहरू प्रकट गर्नुहोस्, उहाँको नाउँ उच्च छ भनी तिनीहरूलाई याद गर। यसैया 64:7, र तपाईँको नाम पुकार्ने कोही छैन जसले तपाईँलाई समात्न आफैलाई जगाउँछ, किनकि तपाईँले आफ्नो अनुहार हामीबाट लुकाउनु भएको छ र हामीलाई हाम्रा अधर्महरूको शक्तिमा सुम्पिदिनुभएको छ। बिलाप 3:55, हे प्रभु, तल्लो खाडलबाट मैले तपाईँको नाउँ पुकारे। योएल 2:32, अनि यस्तो हुनेछ कि परमप्रभुको नाउँ पुकार्नेलाई छुटकारा दिइनेछ, किनकि सियोन डाँडामा र यरुसलेममा भाग्नेहरू हुनेछन्। सपन्याह 3:9, त्यसो भए म मानिसहरूका शुद्ध ओठहरूलाई दिनेछु कि तिनीहरू सबैले काँधमा काँध मिलाएर उहाँको सेवा गर्न परमप्रभुको नाउँ पुकारुन्। जकरिया 13:9, अनि म तेस्रो भागलाई आगोबाट ल्याइदिनेछु, चाँदीलाई परिष्कृत गरेझै तिनीहरूलाई परिष्कृत गर्नेछु र सुनको जाँच गरेझै तिनीहरूलाई जाँच्नेछु। तिनीहरूले मेरो नाउँ पुकार्नेछन् र म तिनीहरूलाई जवाफ दिनेछु। म भन्नेछु, तिनीहरू मेरा मानिसहरू हुन् र तिनीहरूले भन्नेछन्, परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ। प्रेरित 2:21, अनि यस्तो हुन आउनेछ कि जसले परमप्रभुको नाउँ पुकार्छ उसले उद्धार पाउनेछ। प्रेरित 9:14, र यहाँ उहाँसँग मुख्य पुजारीहरूबाट तपाईँको नाम पुकार्ने सबैलाई बाँध्ने अधिकार छ। प्रेरित 9:21, के यरुसलेममा यो नाउँ पुकार्नेहरूलाई नाश गर्ने र मुख्य पुजारीहरूका सामु बन्धनमा ल्याउने उद्देश्यले यहाँ आएका यिनै होइनन्? प्रेरित 22:16, अनि अब किन ढिलो गर्नुहुन्छ? उठ र बप्तिस्मा लिनुहोस् र उहाँको नाउँ पुकार्दै आफ्ना पापहरू धुनुहोस्। रोमी 10:13, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। 1 कोरिन्थी 1:2, परमेश्वरको मण्डलीलाई जो कोरिन्थमा छ, ख्रीष्ट येशुमा पवित्र भएकाहरूलाई बोलाएर सन्तहरू सबै ठाउँमा हाम्रा प्रभु येशु ख्रीष्ट तिनीहरूका र हाम्रा प्रभुको नाउँ पुकार्नेहरूका लागि। अध्याय 3, न्यायको सिद्धान्त। विश्वासद्वारा धर्मी ठहराउने सिद्धान्तले व्यक्तिले बप्तिस्मा लिँदा उसको पापहरू क्षमा भइरहेको छ भनी बुझ्नुपर्छ र विश्वास गर्नुपर्छ। त्यसकारण औचित्य भनेको के हो भनेर जान्न महत्त्वपूर्ण छ। हामीलाई यो शब्द बुझ्न मद्दतको लागि अति धार्मिक राम्रो काम गर्ने आत्मधर्मी कपटी चर्चको स्तम्भ र उनको छेउमा फोहोर सडे गैर असल विश्वासघाती दुष्ट लुटेरा पापीबारे सोच्नुहोस्। अनि उहाँले यो दृष्टान्त केही मानिसहरूलाई पनि भन्नुभयो जसले आफैमा विश्वास गर्थे र अरूलाई तुच्छ ठान्थे। दुईजना मानिसहरू प्रार्थना गर्न मन्दिरमा गए, एउटा फरिसी र अर्को कर उठाउने। फरिसी उभिएर आफैलाई यसरी प्रार्थना गर्दै थियो, हे भगवान्, म तपाईँलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू जस्तो छैन। ठगहरू, अन्यायी, व्यभिचारीहरू वा यो कर उठाउनेहरू जस्तै म हप्तामा दुई पटक उपवास गर्छु, म जे पाउँछु त्यसको दशांश तिर्छु। तर कर उठाउने केही टाढा उभिएर स्वर्गतिर आँखा उठाउन पनि चाहँदैनथ्यो, तर आफ्नो छाती पिर्दै भन्दै थियो, हे भगवान्, म पापीलाई दया गर्नुहोस्। म तिमीहरूलाई भन्दछु, यो मानिस अर्कोभन्दा धर्मी ठहरिएर आफ्नो घरमा गयो, किनकि हरेक जसले आफूलाई उचाल्छ उसलाई होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ ऊ उच्च पारिनेछ। लुका 18:9-14। अन्यायोचित हुनुको अर्थ के हो? औचित्य के हो? औचित्य एक कानुनी शब्द हो। यमको एनालिटिकल कन्कोर्डेन्समा परिभाषित गरिएको औचित्यको अर्थ न्यायिक सजाय, अधिकारको घोषणा, अधिकार बनाउन वा घोषणा गर्न। वाइन्स डिक्सनरी अफ न्यू टेस्टामेन्ट वर्ड्सले भन्छ कि न्यायोचित हुनु भनेको धर्मी, न्यायोचित, निर्दोष घोषणा गर्ने कार्यलाई जनाउँछ। धर्मी ठहरिने व्यक्तिलाई धर्मी घोषित वा घोषित गरिन्छ। नयाँ नियममा 33 पटक केवल अनुवाद गरिएको उही ग्रिक शब्दलाई 41 पटक धर्मी अनुवाद गरिएको छ। एक व्यक्तिलाई धर्मी घोषणा गर्नु भनेको मानिसलाई धर्मी घोषित गर्नु जस्तै हो। सायद न्यायिक र धर्मी एउटै ग्रिक शब्दलाई अनुवाद गर्ने दुई तरिकाहरू हुन् भनी थाहा पाउनुले हामीलाई न्यायोचित हुन बुझ्न मद्दत गर्नेछ। जस्तै यदि मैले कहिल्यै पाप गरेको थिएन भन्ने होइन, कुनै पाप नभएकोले हामीलाई परमेश्वरको नजरमा स्वीकार्य बनाउँदैन। हामीले हाम्रा पापहरू घटाऊ र ख्रीष्टको धार्मिकता पनि थप गर्नुपर्छ। औचित्य भनेको अपराधीलाई अपराधबाट निर्दोष मात्र नभई धर्मी व्यक्ति भएको घोषणा गर्नु हो। धर्मी हुनु र धर्मी घोषित हुनुमा फरक छ। हामीले मुक्ति पाएको क्षणमा हामीलाई धर्मी घोषित गरिन्छ। हामी ख्रीष्टको स्वरूपमा आत्मिक रूपमा बढ्दै जाँदा धर्मी बन्न आफ्नो जीवन बिताउँछौं। औचित्य भनेको केवल परमेश्वरको काम हो जसमा उहाँले हामीलाई ख्रीष्टको धार्मिकताको प्रतिज्ञा गर्नुहुन्छ। धार्मिकता दुई प्रकारको हुन्छ, आरोपित, श्रेय दिएको, अभियुक्त वा गणना गरिएको धार्मिकता र कमाएको धार्मिकता। फिलिप्पी 3:9-9 विचार गर्नुहोस्। किनकि हामी साँचो खतना हौं जसले परमेश्वरको आत्मामा आराधना गर्छौं र ख्रीष्ट येशूमा महिमा गर्छौं र शरीरमा भरोसा राख्दैनौं, यद्यपि म आफैमा पनि शरीरमा भरोसा हुन सक्छ। यदि अरू कसैको शरीरमा भरोसा राख्ने मन छ भने म अझ धेरै। 8 दिन खतना इसरायल राष्ट्रको, बेन्जामिनको कुलको, हिब्रूहरूको हिब्रू, व्यवस्थाको रूपमा एक फरिसी, जोसको रूपमा चर्चको एक सतावट, व्यवस्थामा रहेको धार्मिकताको सम्बन्धमा निर्दोष पाइन्छ। तर जे कुराहरू मेरो लागि लाभदायक थिए ती चिजहरूलाई मैले ख्रीष्टको खातिर हानि ठानेको छु। त्योभन्दा पनि म मेरो प्रभु ख्रीष्ट येशूलाई चिन्नको उत्कृष्ट मूल्यलाई ध्यानमा राख्दै सबै चिजहरूलाई हानि ठान्छु, जसको लागि मैले सबै चिजहरू गुमाएको छु र ती फोहोरहरू मात्र गन्दछु ताकि म ख्रीष्टलाई प्राप्त गर्न सकूँ र हुन सकूँ। उहाँमा पाइन्छ व्यवस्थाबाट व्युत्पन्न मेरो आफ्नै धार्मिकता होइन, तर ख्रीष्टमा विश्वासद्वारा भएको धार्मिकता, विश्वासको आधारमा परमेश्वरबाट आएको धार्मिकता, यसलाई धार्मिकता भनिन्छ। अब हामी जायज छौं बचाइयो धर्मी मानिएको विश्वासद्वारा, किनकि व्यवस्थाका कामहरूबाहेक विश्वासद्वारा मानिस धर्मी ठहरिन्छ भनी हामी विश्वास गर्छौं। रोमी 3:28। मानिस व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन, तर ख्रीष्ट येशूमा विश्वासद्वारा धर्मी ठहरिन्छ भनी थाहा छ। हामीले पनि ख्रीष्ट येशूमा विश्वास गरेका छौं ताकि हामी व्यवस्थाका कामहरूद्वारा होइन, ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन सकौं। किनकि व्यवस्थाका कामहरूद्वारा कुनै पनि शरीर धर्मी ठहरिने छैन। गलाती 2:16। अब कोही पनि व्यवस्थाद्वारा धर्मी ठहरिँदैन, धर्मी मानिस विश्वासद्वारा बाँच्नेछ। गलाती 3:11। किनकि हामी पनि कुनै समय आफै मूर्ख, अनाज्ञाकारी, धोकामा परेका, विभिन्न अभिलाषा र सुखविलासका दास थियौं, द्वेष र ईर्ष्यामा घृणापूर्ण, एक अर्कालाई घृणा गरेर जीवन बिताएका थियौं। तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिस जातिको लागि उहाँको प्रेम प्रकट भयो, उहाँले हामीलाई बचाउनुभयो, हामीले धार्मिकतामा गरेका कामहरूको आधारमा होइन तर उहाँको कृपा अनुसार पुनरुत्थानको धोएर र पवित्र आत्माद्वारा नवीकरण गरेर जसलाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा प्रशस्त मात्रामा हामीमाथि खन्याउनुभयो ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा अनुसार उत्तराधिकारी बन्न सकौं। तितस 3:7 तर परमेश्वर कृपामा धनी हुनुभएर उहाँको महान प्रेमको कारणले जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो हामी हाम्रा अपराधहरूमा मरेका बेला पनि हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ र हामीलाई उहाँसँगै उठाउनुभयो र हामीलाई उहाँसँग स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूमा बसाउनुभयो ताकि आउने युगहरूमा उहाँले ख्रीष्ट येशूमा हामीप्रतिको दयामा उहाँको अनुग्रहको उत्कृष्ट धन देखाउन सकुन्। किनकि अनुग्रहद्वारा तिमीहरूले विश्वासद्वारा मुक्ति पाएका छौ र त्यो तपाईँहरूबाट होइन, यो परमेश्वरको वरदान हो। कामको फलस्वरूप होइन कि कसैले घमण्ड गर्नु पर्दैन, किनकि हामी उहाँको कारिगरी हौं। ख्रीष्ट येशूमा असल कामहरूका लागि सृष्टि गरिएको हो जसलाई परमेश्वरले पहिल्यै तयार गर्नुभएको थियो ताकि हामी तिनीहरूमा हिँड्न सकौं। एफिसी 2:4-10 ग यी खण्डहरूमा आधारित केही निष्कर्षहरू। हामीलाई बचाउनको लागि परमेश्वरको उद्देश्य उहाँको दया प्रेम र अनुग्रह हो। हाम्रा कार्यहरूले परमेश्वरको अनुग्रहमा उत्प्रेरित भएनन्। परमेश्वरको अनुग्रहले हामीलाई उहाँतर्फ एक कदम चाल्न उत्प्रेरित गर्यो। परमेश्वरले पापीहरूलाई बचाउनुहुन्छ जो मुक्ति पाउन योग्य छैनन्। अनुग्रह अयोग्य र अपरिचित पक्ष हो। हामीले विश्वासद्वारा अनुग्रहद्वारा मुक्ति पाएका छौं। मुक्ति ख्रीष्टको उत्कृष्ट कामले हो, हाम्रो होइन। क्रोध ऋण थियो तर अनुग्रह प्रदान गरिएको थियो। हामी हाम्रा पापहरूबाट आफूलाई बचाउँदैनौ, बरु परमेश्वरले हामीलाई बचाउनुहुन्छ। मुक्ति परमेश्वरको उपहार हो। मुक्ति विश्वासद्वारा हुन्छ। जीवित आज्ञाकारी विश्वास भनेको हामीले ईश्वरको अनुग्रह प्राप्त गर्ने माध्यम हो। मुक्तिको लागि मानवीय प्रतिक्रिया चाहिन्छ। मुक्ति पाउन हामीले येशूमा हाम्रो पापको बलिदानको रूपमा विश्वास गर्नुपर्छ। हाम्रा सबै धार्मिक कर्महरू मुक्तिको माध्यमको रूपमा बहिष्कृत छन्। ख्रीष्टको सिद्ध आज्ञाकारिताले हामीलाई दिएको मुक्तिको योग्यता थियो। हामी मुक्ति पाएका छैनौं किनभने हामी पर्याप्त असल छौं तर ख्रीष्टको कामको योग्यतामा। बचाउने विश्वासले ख्रीष्टमा परमेश्वरको उद्धार कार्यमा भरोसा राख्छ र त्यसमा निर्भर गर्दछ। बप्तिस्मा जसले अब हामीलाई बचाउँछ 1 पत्रुस 3:21 प्रभावकारी हुन विश्वासको रूपमा वर्गीकृत हुनुपर्छ। यो हाम्रो पापको रूपमा ख्रीष्टमा हाम्रो विश्वासको अभिव्यक्ति हुनुपर्छ, बलिदान। अन्यथा बप्तिस्माद्वारा मुक्ति पाउनुको अर्थ हामी व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिन्छौं, विश्वासद्वारा होइन। अध्याय 4 बप्तिस्मा र विश्वासद्वारा औचित्य। ख्रीष्टमा बप्तिस्मालाई विश्वासको रूपमा मान्नुपर्दछ र उहाँको आज्ञा पालन गर्नको लागि हाम्रो इच्छाको जाँच गर्नको लागि परमेश्वरको मनमानी आदेशको रूपमा बुझ्नु हुँदैन। जब बप्तिस्मालाई विश्वास हो भनी बुझिन्छ भने मात्र यो ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन्छ भनेर प्रमाणित गर्ने पावलको उद्देश्यसँग सहमत हुन सक्छ। विशेष रूपमा बप्तिस्मालाई मुक्तिदाताको रूपमा ख्रीष्टमा भरोसाको अर्थको रूपमा हेर्न आवश्यक छ। आ पावलले गलातियनहरू लेखेका थिए कि हामी ख्रीष्टमा विश्वासद्वारा परमेश्वरका छोराहरू हौं र कानूनद्वारा होइन, कानूनको पालना गरेर न्यायको वकालत गर्ने कानूनविदहरूको विपरीत। ध्यान दिनुहोस् कि उनले यो सत्यलाई कसरी जोड दिए। 2:16 यद्यपि मानिस व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन तर ख्रीष्ट येशूमा विश्वासद्वारा धर्मी ठहरिन्छ भनी थाहा पाएर हामीले पनि ख्रीष्ट येशूमा विश्वास गरेका छौं ताकि हामी व्यवस्थाका कामहरूद्वारा होइन ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन सकौं। किनकि व्यवस्थाका कामहरूले कुनै पनि शरीरलाई धर्मी ठहराउँदैन। 2:21 म परमेश्वरको अनुग्रहलाई बेकार गर्दिन किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउँछ भने ख्रीष्ट अनावश्यक रूपमा मर्नुभयो। 3:6-9 यसरी नै अब्राहमले परमेश्वरमा विश्वास गरे र यो उहाँको लागि धार्मिकताको रूपमा गनियो। त्यसकारण विश्वास गर्नेहरू नै अब्राहमका सन्तान हुन् भनी निश्चित हुनुहोस्। धर्मशास्त्रले परमेश्वरले अन्य जातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ भनी भविष्यवाणी गर्दै अब्राहमलाई पहिले नै सुसमाचार प्रचार गरियो, सबै जातिहरूले तपाईँमा आशिष पाउनेछन्। त्यसो भए तब विश्वास गर्नेहरूलाई अब्राहम विश्वासीले आशीर्वाद दिन्छन्। 3:26 किनकि ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका छोराहरू हौ। 3:27-9 किनकि ख्रीष्टमा बप्तिस्मा लिने तिमीहरू सबैले ख्रीष्टको पहिरन लगाएका छौ। त्यहाँ न त यहुदी छ न ग्रिक, त्यहाँ न दास छ न स्वतन्त्र मानिस, त्यहाँ न पुरुष छ न महिला, किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ। र यदि तपाईँ ख्रीष्टका हुनुहुन्छ भने तब तपाईँ अब्राहमका सन्तान हुनुहुन्छ, प्रतिज्ञा अनुसार उत्तराधिकारी हुनुहुन्छ। व गलाती 3:27 बप्तिस्मा सम्बन्धी ग्रन्थको रूपमा दिइएको थिएन। उहाँ विश्वासद्वारा धर्मी ठहरिने विषयमा छलफल गर्दै हुनुहुन्थ्यो। हामीले 5:27 उहाँको अर्थ बुझ्न सक्ने एकमात्र तरिका यो लेखिएको सन्दर्भमा हो। पावलले बप्तिस्माको बारेमा किन उल्लेख गरे? यो उहाँको मुख्य विषयवस्तुमा कसरी फिट हुन्छ? गलाती 2:16 यो ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिने सन्दर्भमा हो कि प्रेरितले यस्तो लेखे, किनकि ख्रीष्टमा बप्तिस्मा लिने तिमीहरू सबैले ख्रीष्टलाई लुगा लगाएका छौ। 3:27 तर यो कथन किनकि ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ 5:26 अगाडि छ। यदि बप्तिस्माको अर्थलाई ख्रीष्टमा विश्वासको रूपमा वर्गीकृत गरिएको थिएन भने यो पावलको तर्कसँग अप्रासङ्गिक हुनेछ। यदि 5:27 तुलना गर्न सकिँदैन भने बप्तिस्माको सन्दर्भमा पावलको सन्दर्भ दुवै अप्रासङ्गिक र भ्रामक छ, किनभने त्यसो भए उसले विश्वासको सिद्धान्तको अतिरिक्त औचित्यको अवस्था प्रस्तुत गर्दैछ। तर 5:27 प्रेसितले अझै पनि ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहराउन सिकाइरहनु भएको छ र कानून पालनद्वारा मुक्तिको विरोध गर्दै हुनुहुन्छ। त्यसो भए बप्तिस्माको अर्थ के हो? यसको मतलब पानीमा डुबाउनुभन्दा बढी हो। यसको अर्थ ख्रीष्टमा विश्वास हो। येशु परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने विश्वासले बप्तिस्मा लिनुपर्छ भन्ने मात्र होइन, बप्तिस्मा हाम्रो पापको लागि बलिदानको रूपमा आफूलाई अर्पण गर्ने येशुमा विश्वासद्वारा गरिएको प्रतिबद्धता हो। यदि बप्तिस्मा भनेको परमेश्वरको आज्ञा पालन गर्नको लागि हाम्रो इच्छाको जाँच गर्न चुनिएको मात्र हो र मुक्तिदाताको रूपमा ख्रीष्टमा भरोसाको रूपमा नदेखिएको भए, यदि यो केवल येशूले आज्ञा दिनुभएको कारणमा बुझाइयो भने त्यो वैधता हुनेछ। बप्तिस्मालाई हामीले धार्मिकताको काम बनाउने, तर जब हामी बप्तिस्मालाई विश्वासको ईश्वर नियुक्त मूर्त स्वरूप देख्छौं जसद्वारा हामी ख्रीष्टसँग एकताबद्ध हुन्छौं, तब यो गलातीहरूको विश्वासद्वारा धर्मी ठहराउने विषयसँग मेल खान्छ। यदि तथाकथित मुक्तिको योजना भनेको अख्तियारवालाले दिएको मनमानी आदेशहरूको सेट हो र जसले यसलाई पालन गर्छ उसले मुक्तिको साथ पुरस्कृत हुन्छ, तब ती आज्ञाहरू शुद्ध वैधानिकता हुन्छन्। ग हामीलाई बचाउनको लागि बप्तिस्मा ख्रीष्टमा विश्वासबाट अलग हुनुहुँदैन। ख्रीष्टको अख्तियारमा आधारित आदेश वा अध्यादेश बनाउनु भनेको मानिसको उहाँको आज्ञा पालन गर्ने इच्छाको जाँच गर्नको लागि वैधानिकतामा फर्कनु हो। हाम्रो पापबलिको रूपमा ख्रीष्टमा विश्वासको मूर्त रूप मानिएको बप्तिस्मा कानुनी कार्यको गठन गर्दैन। बप्तिस्मालाई मुक्तिको पूर्वशर्तको रूपमा उचित रूपमा रक्षा गर्ने एकमात्र तरिका यसलाई विश्वासको रूपमा बुझ्नु हो, अर्थात् पापबलिको रूपमा ख्रीष्टमा भर पर्नु। बप्तिस्मा लिने व्यक्तिले पानीमा डुबेको कार्यमा मात्र होइन क्रुसमा आफ्नो आँखा हुनुपर्छ। विश्वासले पश्चात्तापमा दोहोऱ्याउँछ र पश्चात्तापले बप्तिस्मामा दोहोऱ्याउँछ र आज्ञाकारिताको कार्यको रूपमा बप्तिस्मा विश्वासबाट अलग र अलग छ भन्ने धारणालाई प्रसारित नगर्न हामी धेरै होसियार हुनुपर्दछ। त्यो सोच वैधानिकता हुनेछ। द बप्तिस्मामा हामी ख्रीष्टले लुगा लगाएका छौं। ख्रीष्टमा र ख्रीष्टमा ख्रीष्टसम्मको एकतालाई जनाउँछ। व्यवस्थाद्वारा धर्मी ठहरिने प्रयास गर्नु, योग्यताद्वारा वा धार्मिक कार्यहरू गरेर ख्रीष्टबाट अलग हुनु हो गलाती 5:4। तर विश्वासद्वारा धर्मी ठहरिनु बप्तिस्मामा मूर्त रूप भनेको ख्रीष्टसम्मको एकता हो। यो गलाती 3:26-27 प्रेरितको तर्क हो। बप्तिस्मालाई पापबलिको रूपमा ख्रीष्टमा विश्वासबाहेक बुझ्न सकिँदैन। बप्तिस्माको आवश्यकता प्रमाणित गर्न गलाती 3:27 उद्धृत गर्नु भनेको यसको उचित सन्दर्भमा विचार गर्न असफल हुनु हो। गलाती 3:26-27 बप्तिस्मालाई विश्वासलाई मूर्त अभिव्यक्त वा चित्रित भएको देखाउँछ। हाम्रा पापहरूको बलिदानको रूपमा ख्रीष्टमा हाम्रो विश्वासद्वारा बप्तिस्माले हामीलाई ख्रीष्टमा आउन र ख्रीष्टसँग लुगा लगाएको परिणाम दिन्छ। ख्रिष्टको लुगा लगाएर ख्रिष्टको धार्मिकताले ढाकेको हाम्रो आफ्नै होइन, ख्रिष्टमा प्रवेश गर्ने, ख्रिष्टसँगको बचाउने सम्बन्धमा आउँदै यो सबै उहाँमा हाम्रो विश्वासद्वारा वा बप्तिस्मा लिँदा हुन्छ। यी निष्कर्ष क्षमा प्राप्त गर्ने उद्देश्यका लागि होइन र क्रुसमा ख्रिष्टको मेधावी मृत्यु मार्फत मुक्ति प्राप्त गर्ने उद्देश्यले परमेश्वरको केही आज्ञा पालन गर्नको लागि मात्र बप्तिस्मा लिनुले बप्तिस्मालाई काममा परिणत गर्दछ र यसैले कानूनवादको रूप हो। हामी हाम्रा आफ्नै धार्मिकताका कामहरूद्वारा होइन तर ख्रिष्टमा विश्वासद्वारा मुक्ति पाएका छौँ। परमप्रभुले धेरै आज्ञा दिनुभयो। उदाहरणको लागि, जसले तपाईँसँग माग्छ उसलाई दिनुहोस् र तपाईँबाट ऋण लिनेलाई नदेखाउनुहोस्। यो आदेश हो। यो आज्ञा पालन गर्दा एकजनाले अन्जानमा मुक्ति पाउन सक्छ भन्ने सोच्नु एफलाई अस्वीकार गर्नेछ। 2:8-9 किनकि अनुग्रहले तिमीहरूलाई विश्वासद्वारा मुक्ति दिइएको छ र त्यो तिमीहरूबाट होइन, यो परमेश्वरको वरदान हो, कामको परिणामको रूपमा होइन, ताकि कसैले घमण्ड नगरोस्। यसले तितस 3:5 पनि अस्वीकार गर्दछ। उहाँले हामीलाई बचाउनुभयो। हामीले धार्मिकतामा गरेका कामहरूको आधारमा होइन तर उहाँको कृपा अनुसार पुनर्जन्मको धुलाई र पवित्र आत्माद्वारा नवीकरण गरेर यो एउटा आज्ञाको पालना हुनेछ। तर बचाउनको लागि ख्रिष्टमा विश्वाससँग सिधै जोडिएको छैन, न त मृत्यु गाड्नु र मृत्युबाट येशूको पुनरुत्थान पछिको बप्तिस्मा हो जुन नयाँ नियमका लेखकहरूले बचाउन आवश्यक थियो। अध्याय 5 के त्यहाँ कुनै व्यक्तिले बप्तिस्मा लिनको लागि पूरा गर्नै पर्ने आवश्यकताहरू छन्? हो, बप्तिस्माको लागि आवश्यक शर्तहरू छन्। प्रेरित 8 फिलिप र इथियोपियाका कोषाध्यक्षको विवरणबाट यो प्रष्ट हुन्छ। एसैया 53 सुरु भएर येशूलाई सिकाइसकेपछि नपुंसकले सोधे, हेर यहाँ पानी छ, म किन बप्तिस्मा लिन सक्दिनँ? फिलिपको जवाफले एक पूर्वशर्त देखायो, यदि तपाईँ आफ्नो सारा हृदयले विश्वास गर्नुहुन्छ भने तपाईँ सक्नुहुन्छ। यो तर्कसङ्गत छ कि यदि उसले विश्वास गरेन भने उसले बप्तिस्मा लिन सक्दैन। मत्ती 28:19 रेकर्ड गरिएको महान आज्ञाले पनि बप्तिस्माको लागि आवश्यक शर्तहरू छन् भनी स्पष्ट पार्छ। जाओ र सबै राष्ट्रहरूलाई चेला बनाऊ, तिनीहरूलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनुहोस्। बप्तिस्मा दिने हामी को हौं? हामीले केवल चेलाहरूलाई बप्तिस्मा दिने हो, ती मानिसहरू जसले येशूलाई पछ्याउने र उहाँबाट सिक्ने निर्णय गर्छन्। येशू पश्चात्तापलाई पछ्याउने निर्णय नगर्नेहरूले बप्तिस्मा लिनुहुँदैन। बप्तिस्माको लागि आवश्यक शर्तहरू व्यक्त गर्ने सबैभन्दा सरल र संक्षिप्त तरिका भनेको बप्तिस्मा लिनको लागि हामीले विश्वास गर्नुपर्छ र पश्चाताप गर्नुपर्छ। त्यो हो, यदि हामीले यसको अर्थ बुझ्यौं भने। यद्यपि त्यो सरलतामा घोडाको अगाडि काठ प्राप्त गर्न सजिलो हुन सक्छ र त्यसो गर्दा हामीले येशू ख्रिष्टको सुसमाचारको केन्द्रीयतालाई बेवास्ता वा जोड दिन असफल हुन सक्छौं। ख्रिष्टको क्रुस, विश्वास, विश्वास र विश्वासको रूपमा पश्चाताप, शिष्यत्व, येशूको प्रभुत्व, बप्तिस्मा र छुटकारा बीच एक महत्त्वपूर्ण आवश्यक पनि जडान छ। निम्नलाई विचार गर्नुहोस्। 1 बप्तिस्मा लिनको लागि उहाँ एक पापी हुनुहुन्छ जसलाई मुक्तिदाता चाहिन्छ भनेर चिन्नुपर्छ। 1 तिमोथी 1:15 यो एक विश्वासयोग्य कथन हो, पूर्ण स्वीकृतिको योग्य छ कि ख्रिष्ट येशू पापीहरूलाई बचाउन संसारमा आउनुभयो, जसमा म सबैभन्दा अगाडि छु। धेरै मानिसहरूले मुक्तिदाताको आवश्यकता महसुस गर्दैनन् किनभने तिनीहरू हराएको महसुस गर्दैनन्। चाहे यो चलिरहेको उपदेश सुनेर आउँछ, सायद एक साथी जसले तपाईँसँग सत्य साझा गर्दछ, सायद पर्चा पढेर जुनसुकै तरिकाले सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन् रोमी 3:23 भन्ने बुझ्नुपर्छ। अगमवक्ता एसैयाले धेरै अघि भनेका थिए, हाम्रा पापहरूले परमेश्वरको अनुहार हामीबाट लुकाएका छन् ताकि उहाँले सुन्नुहुन्न। एसैया 59:2 हाम्रो आफ्नै पापले हामीलाई परमेश्वरबाट अलग गर्दछ। पापको ज्याला मृत्यु हो, हामी रोमी 6:23 पढ्नुहोस्, यो एक आत्मिक मृत्यु हो जो हराउनेहरूका लागि परमेश्वरबाट अलग हुन्छ। तर मेरो राम्रो कामको बारेमा के कसैले भन्न सक्छ? जवाफ फर्काउँछ, किनभने अनुग्रहद्वारा तिमीहरूले विश्वासद्वारा मुक्ति पाएका छौ र त्यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो, कामहरूको होइन, नत्र त कसैले घमण्ड नगरोस्। एफिसी 2:8-9 तर मेरा पापहरू साना छन् अरूहरू भन्छन्, तर किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एकै बिन्दुमा ठेस खान्छ ऊ सबैको दोषी छ। याकुब 2:10 मानव गर्व र आत्मनिर्भरता मुक्तिको लागि सबैभन्दा ठूलो बाधा हो। क्षमाको खाँचोमा परेको पापी हो भनी स्वीकार गर्न अस्वीकार गर्ने व्यक्ति हराएको छ र मुक्ति पाउनको लागि बप्तिस्मा लिन सकिँदैन। पापीहरूलाई मुक्ति चाहिन्छ। दुई, बप्तिस्मा लिनको लागि एक यसु नै मुक्तिको एकमात्र आशा हुनुहुन्छ भनी बुझ्नुपर्छ। अरू कुनै उपाय छैन। क्रुसमा आफ्नो मृत्युद्वारा येशूले पापीहरूलाई बचाउन, मुक्त गर्न र छुटकारा दिन सक्षम हुनुहुन्छ। युहन्ना 14:6 येशूले घोषणा गर्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। हामीले परमेश्वरमा पुग्न सक्ने एकमात्र तरिका ख्रीष्टद्वारा हो। हामी प्रेरित 4:12 पनि पढ्छौँ, न त अरू कुनैमा मुक्ति छैन, किनकि स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाम दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। मोहम्मद, बुद्ध, यहुदी, हिन्दू देवता वा अन्य कुनै धर्ममा भर परेर हामी बचाउन सक्दैनौँ, न त हामी हाम्रो आफ्नै प्रणाली इसाई धर्मको योजना बनाउन सक्छौँ जुन आज भइरहेको छ र यसले हामीलाई बचाउने आशा गर्न सक्छ। केवल येशू ख्रीष्टले हाम्रो मुक्तिको लागि शर्तहरू निर्दिष्ट गर्न सक्नुहुन्छ, किनभने उहाँले हाम्रो मूल्य चुकाउनुभयो र हाम्रो एकमात्र मुक्तिदाता हुनुहुन्छ। अरू कुनै उपाय छैन। येशूले पापीहरूका लागि के गर्नुभयो? दोषी पापीहरूलाई ईश्वरीय कृपा ल्याउन आवश्यक थियो। 3, त्यसो भए पापीहरूलाई बचाउन येशूले के गर्नुभयो? आ, येशू मानिस हुनुभयो। येशू आउनु अघि उहाँ परमेश्वर हुनुहुन्थ्यो, युहन्ना 1:1, र परमेश्वरसँग समानतामा हुनुहुन्थ्यो, फिली 2:6। तर मानिसको मुक्तिदाता मानव र ईश्वरीय हुनुपर्छ, अन्यथा उसले मानिसको पाप सहन सक्दैन। उसले आफैलाई रित्तो गर्यो, मानिसहरूको प्रतिरूपमा आउँदैछ, फिली 2:7। पख्रिष्ट हाम्रो पाप बोक्ने हुनुभयो, तर उहाँ हाम्रा अपराधहरूको लागि छेडियो, उहाँ हाम्रा अधर्महरूको लागि कुचियो। हामीलाई शान्ति ल्याउने दण्ड उहाँमाथि थियो र उहाँका घाउहरूद्वारा हामी निको हुन्छौँ, र परमप्रभुले हामी सबैको अधर्म उहाँमाथि राखिदिनु भएको छ। यसैया 53:5। उहाँले पाप नजान्नेलाई हाम्रो लागि पाप बनाउनुभयो, 1:21, जसले हाम्रा पापहरू आफ्नै शरीरमा रूखमा बोक्नुभयो, 1 पत्रुस 2:24। अरू कोही हुन सक्दैन। मानिसको पाप वाहक गख्रिष्ट हाम्रो पापबली हुनुभयो। परमेश्वरले उहाँलाई उहाँको रगतमा विश्वासद्वारा प्रायश्चितको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो, रोमी 3:25। ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो, 1 कोरिन्थी 15:3। जसले हाम्रा पापहरूको निम्ति आफूलाई अर्पण गर्नुभयो, गलाती 1:4। उहाँ हाम्रो लागि हुर्कनुभयो, तर अब ख्रीष्ट मृत्युबाट बौरी उठ्नुभएको छ, सुत्नेहरूका पहिलो फल। किनकि मानिसद्वारा आएको हुनाले मानिसद्वारा मृत्यु शरीरमा ख्रीष्ट मरेकाहरूको पुनरुत्थान पनि आयो। किनकि जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा पनि सबै जीवित हुनेछन्। 15:20-22, उनी हाम्रो धर्मी ठहराउनको लागि उठाइएका थिए, रोमी 4:25। यी उहाँ हाम्रो लागि मध्यस्थता गर्दै परमेश्वरको दाहिने हातमा हुनुहुन्छ, यसैकारण उहाँद्वारा परमेश्वर कहाँ आउनेहरूलाई उहाँले पूर्णतया बचाउन सक्नुहुन्छ, किनकि उहाँ सधैँ तिनीहरूका लागि मध्यस्थता गर्न जीवित हुनुहुन्छ, हिब्रू 7:25। धर्मी 1:1। ख्रीष्ट येशू जो मर्नुभयो त्योभन्दा बढी जो जीवित हुनुभयो परमेश्वरको दाहिने हातमा हुनुहुन्छ र हाम्रो लागि मध्यस्थता पनि गर्दै हुनुहुन्छ, रोमी 8:24। ख्रीष्टले मानिसको हितको लागि अरू धेरै कुराहरू गर्नुभयो, तर यो उहाँको मृत्युको माध्यमबाट उहाँले हामीलाई उद्धार गर्नुभयो। उदाहरणका लागि, उहाँले हामीलाई डाँडाको अतुलनीय उपदेश छोड्नुभयो, तर यो शिक्षा छुटकारा पाउन सकिँदैन। बचाउने सुसमाचार हाम्रा पापहरूको लागि ख्रीष्टको मृत्युको सुसमाचार हो, 1 कोरिन्थी 15:3-4। हाम्रो मुक्तिको स्रोत ख्रीष्टको रगत हो। कि येशूले हाम्रो लागि जे गर्नुभयो त्यसलाई सुसमाचार भनिन्छ, जसको अर्थ सुसमाचार हो। मार्क 16:15-16 येशूले भन्नुभयो, जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर, जसले यस सुसमाचारलाई विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ, तर यो सुसमाचार विश्वास नगर्नेलाई निन्दा गरिनेछ। हामीले यो सुसमाचारलाई विश्वास गर्नुपर्छ र मुक्ति पाउनको लागि बप्तिस्मा लिनुपर्छ। यदि हामीले यो सुसमाचारमा विश्वास गर्दैनौँ भने हामी बप्तिस्मा गर्न चाहदैनौँ र न त बप्तिस्मा लिन सक्छौँ। अध्याय 6, हराएको व्यक्तिले मुक्ति पाउन के गर्नुपर्छ भन्ने कुरा येशूले उसलाई बचाउनको लागि के गर्नुभयो त्यससँग सम्बन्धित छ। मुक्तिको अवस्था भनेको अख्तियार नभएको व्यक्तिद्वारा आदेश गरिएका कार्यहरू मात्र होइनन् जुन हाम्रो उद्धारको आधार बन्छ। क्रुसमा तागिएका ख्रीष्ट आफै मुक्तिदाता हुनुहुन्छ। उनले आफैलाई प्रस्ताव गरे, हिब्रू 7:27। उहाँले आफैलाई दिनुभयो, गलाती 1:4। शर्तहरू स्वेच्छाचारी रूपमा चुनिएका छन् भन्ने धारणाले क्रुसलाई व्यवस्था गर्छ। मुक्तिदाताको प्रायश्चित कार्यसँग सम्बन्धित नगरिकन मुक्तिका अवस्थाहरूलाई प्रचार गर्नुबाहेक अरू कुनै कुराले क्रुसलाई शून्य बनाउँदैन। हामीलाई बचाउनको लागि येशूले के गर्नुभयो, त्यसले मुक्ति पाउन हामीले के गर्नुपर्छ भनेर निर्धारण गर्छ। ख्रीष्टको रगतसँग सम्बन्धित नभएसम्म पापीहरूलाई आवश्यक पर्ने कुनै पनि कुरा पापको क्षमाको लागि हुन सक्दैन। उदाहरणका लागि, विश्वासमा कुनै छुटकाराको शक्ति हुँदैन, तर ख्रीष्टको रगत छुटकारा हो। त्यसैले विश्वास मुक्तिको अवस्था हो, किनभने यसको अर्थ ख्रीष्टको रगतमा भरोसा वा भरोसा हो। हेर्नुहोस् युहन्ना 3:16 र रोमी 3:25। यो आवश्यक छ कि एक व्यक्तिले परमेश्वरको क्रुसमा तागिएको पुत्रमा विश्वास गर्नुपर्छ। युहन्ना 3:16ले यो सिकाउँछ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र छोरा दिनुभयो कि जसले उहाँमाथि विश्वास गर्छ उसले उद्धार पाउनेछ। परमेश्वरले दिनुभएको उहाँको पुत्र थियो, तर पुत्रलाई क्रुसमा उचाल्नुपर्छ। पुत्र हाम्रा पापहरूको लागि मर्नुभयो, तसर्थ येशु परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्नु मात्र पर्याप्त छैन, पापीले पनि आफ्नो पापको लागि क्रुसमा तागिएको पुत्रमा विश्वास गर्नुपर्छ। बचाउने विश्वास पुत्रमा हुनुपर्छ जो बचाउन मर्नुभयो, जसलाई परमेश्वरले उहाँको रगतमा भएको विश्वासद्वारा प्रायश्चित हुनको लागि राख्नुभयो। रोमी 3:25। ख्रीष्ट हाम्रो प्रायश्चित हुनुहुन्छ किनभने उहाँले हाम्रो लागि आफ्नो रगत उहाँको बलिदान बगाउनुभयो र हामीले उहाँलाई विश्वासद्वारा प्रतिक्रिया दिनुहुन्छ। हामीले विश्वास गर्नुपर्छ उसको रगतमा, उनको रगतमा भरोसा वा आफ्नो रगत बगाउनेमा विश्वास। तर क्रुसमा तागिएका ख्रीष्टमा विश्वास गर्नु के हो? यो विश्वास हो कि उहाँ हाम्रा पापहरूको लागि मर्नुभयो र साथै उहाँमाथि हाम्रो पापबलिको रूपमा भरोसा वा भरोसा राख्नुहुन्छ। येशु मानिसलाई छुटकारा दिन मर्नुभयो, त्यसैले मुक्तिको लागि उहाँको मृत्युमा भर पर्नु वा भरोसा गर्नुपर्छ। क्रुसमा तागिएको ख्रीष्टमा यो निर्भरता विश्वास हो। यो विश्वास केही परिस्थितिहरूमा बचाउने आफ्नो प्रतिज्ञा पूरा गर्नको लागि येशूको निष्ठामा विश्वासभन्दा बढी हो। परिस्थितिहरू आफैले मुक्तिको लागि उहाँको मृत्युमा भरोसा राख्छ। विश्वासले क्रुसलाई, रगतलाई हेर्छ। येशूले कसैलाई उहाँलाई प्रभु वा राजा, अर्थात् हामीमाथि शासन गर्ने अधिकार भएको व्यक्तिको रूपमा चिन्ह प्रेरित गर्न मात्र मर्नुभएन, उहाँ पापीहरूलाई बचाउन मर्नुभयो। तसर्थ बचाउने विश्वासको अर्थ उसको रगतमा निर्भर हुनुपर्छ। विश्वासको तत्त्वको रूपमा रगतमा भरोसा नगरी ख्रीष्टलाई पापबलिको रूपमा कुनै सन्तोषजनक प्रतिक्रिया हुँदैन। बचाउने विश्वासले येशु ख्रीष्ट र उहाँलाई क्रुसमा टाँगेको हुनुपर्दछ यसको वस्तुको रूपमा। यो विश्वासले क्रुसलाई हेर्छ। विश्वासको कुनै पनि अन्य धारणाले येशूलाई क्रुसबाट हटाउँछ र उहाँलाई शिक्षक वा कानुन दिने भन्दा बढी बनाउँदैन। येशू मुक्तिदाता हुनुहुन्छ, त्यसकारण परिस्थितिहरूमा भर पर्दैन, तर ख्रीष्टमा। एक बप्तिस्मा लिन र यसरी मुक्ति पाउनको लागि आफ्नो पापको पश्चाताप गर्नुपर्छ। येशूले लुका 13:3 भन्नुहुन्छ, तिमीहरूले पश्चाताप नगरेसम्म तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ, यो या त पश्चाताप वा नाश हो, छनोट हाम्रो हो। प्रेरित 17:30 भन्छ, वास्तवमा अज्ञानताका यी समयहरूलाई परमेश्वरले व्यवस्था गर्नुभयो, तर अब सबै मानिसहरूलाई पश्चाताप गर्न आदेश दिनुहुन्छ। जताततै सबै मानिसहरूलाई पश्चाताप गर्न परमेश्वरको आज्ञा छ। के को पश्चाताप? हाम्रा पापहरूको पश्चाताप गर्नुहोस्। पूर्ण रूपमा सेवा नगरेको र परमेश्वरले भन्नुभएको सबै कुरा पालन नगरेकोमा पश्चाताप गर्नुहोस्। परमेश्वरले हामीलाई पश्चाताप गर्न आग्रह गर्दै हुनुहुन्छ। हामी उहाँ कहाँ फर्केको उहाँको ठूलो इच्छा छ। उहाँले हामीलाई 2 पत्रुस 3:9 बताउनु भएको छ, प्रभु आफ्नो प्रतिज्ञामा ढिलो हुनुहुन्न, जसरी कोही मानिसहरूले ढिलाइ गर्छन् तर कोही पनि नाश नहोस् तर सबैले पश्चातापमा आओस् भनी हामीप्रति दीर्जी हुनुहुन्छ। परमेश्वरले हामीले पश्चाताप गरेको चाहनुहुन्छ ताकि हामी बचाउन सकौँ। पश्चाताप भनेको पछुताउनु मात्र होइन, दुई कोरिन्थी 7:10 भन्छ, किनकि ईश्वरीय शोकले पश्चाताप उत्पन्न गर्दछ जसले मुक्तिमा पुर्याउँछ, पछुताउनु हुँदैन। तर संसारको शोकले मृत्यु उत्पन्न गर्दछ। पश्चाताप हृदय परिवर्तन र दिमाग परिवर्तन हो। हामीले जीवनलाई आफ्नो तरिकाले बाँच्न छोड्ने र परमेश्वरको बाटोमा बाँच्न सुरु गर्ने हाम्रो मन बनाउनुपर्छ। यो हाम्रो मन बनाइरहेको छ कि हामी आफ्नो सम्पूर्ण शक्तिसँग भगवान्को सेवा गर्न जाँदैछौँ र सबै कुरा गर्न जाँदैछौँ। रोमी 2:4 भन्छ, परमेश्वरको भलाइले तपाईँलाई पश्चातापमा डोर्याउँछ। परमेश्वर हामीप्रति धेरै असल हुनुहुन्छ र यसले हामीलाई हरेक तरिकाले उहाँलाई खुसी पार्ने चाहना गराउनुपर्छ। परमेश्वरले हाम्रो लागि उहाँको प्रेमको कारणले हाम्रो लागि यति धेरै गर्नुभएको छ र यसको कारणले गर्दा हामी 1 युहन्ना 4:19 पढ्छौँ, हामी उहाँलाई प्रेम गर्छौँ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। यसले हामीलाई पश्चाताप गर्न र उहाँले हामीलाई गर्न भन्नुभएको सबै कुराहरू गर्न चाहनुपर्छ, अन्यथा हामी परमेश्वरलाई प्रेम गर्दैनौँ। येशूले युहन्ना 14:24 भन्नुभयो, जसले मलाई प्रेम गर्दैन उसले मेरा वचनहरू पालन गर्दैन। 2, पश्चाताप गर्नु भनेको चेला बन्नु र येशू ख्रीष्टलाई प्रभुको रूपमा स्वीकार गर्नुको समानार्थी हो। पत्रुसले मत्ती 16:18 गरेझै हामी येशू ख्रीष्ट जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार मात्र गर्दैनौँ, हामी पनि उहाँलाई हाम्रो प्रभुको रूपमा स्वीकार गर्छौँ। यदि तपाईँले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्नुभयो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएको छ भनी आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने तपाईँले मुक्ति पाउनुहुनेछ। रोमी 10:9 हामी उहाँलाई हाम्रो नेता, मालिक, शासक, प्रमुख, मालिक, हाम्रो जीवनमा पूर्ण अधिकार राख्ने व्यक्तिको रूपमा नाम दिन्छौँ। कुनै दिन सबैले यो स्वीकार गर्नेछन् कि येशूको नाममा हरेक घुँडा टेक्नुपर्छ, स्वर्गमा हुनेहरू, पृथ्वीमा हुनेहरू र पृथ्वी मुनिका सबैले र हरेक जिब्रूले येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। परमेश्वर पिताको महिमाको लागि फिलिप्पी 2:10-11 तर कसैको लागि यो धेरै ढिलो हुनेछ। बप्तिस्मा विश्वासको मूर्त रूप हो र पापीले क्षमाको लागि परमेश्वरलाई अपिल गरेको हुनाले यो स्पष्ट छ कि ख्रीष्टमा विश्वास बिना नै आफ्नो बलिदानको रूपमा र येशूलाई प्रभुको रूपमा घेरिएको बिना त्यहाँ कुनै बप्तिस्मा हुन सक्दैन र यसरी कुनै मुक्ति। 3, त्यसो भए मुक्ति पाउन के गर्नुपर्छ? पश्चाताप येशू ख्रीष्टको नाममा हो। येशू ख्रीष्टको रूपमा मानिसको पापबली हो। त्यसैले पश्चाताप क्रुसमा टाँगिएका ख्रीष्टको नाममा हुनुपर्छ। येशू ख्रीष्टको नाममा भन्ने वाक्यांशले अधिकारलाई मात्र होइन येशूको तर पापको प्रस्तावको रूपमा उहाँमाथि भरोसा गर्नु भनेको पापबाट फर्कनु मात्र होइन तर यो येशू ख्रीष्टमा विश्वासबाट अविभाज्य कुरा हो। पेन्टेकोस्टमा उहाँका श्रोताहरूलाई पश्चाताप गर्न अगुवाई गर्नमा धेरै समय बिताउनुभयो तर उहाँले खोजेको पापबाट फर्कनु मात्र थिएन तर त्यसले प्रभु र मुक्तिदातालाई अविश्वासको माध्यमबाट अस्वीकार गर्ने थियो। एक पाप जसले पश्चातापको लागि आह्वान गर्दछ जब एक व्यक्तिले मुक्तिदाताको रूपमा येशूलाई स्वीकार गर्दछ। त्यसकारण पश्चातापको साथ हुनुपर्छ र पश्चाताप विश्वाससँग सम्बन्धित हुनुपर्छ। पापबली 4, पश्चाताप गर्ने विश्वासीहरूले येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुपर्छ। प्रेरित 2:38 धर्मशास्त्रमा विश्वासको बप्तिस्माको सम्बन्धलाई विश्वासको अभिव्यक्ति वा अवतारको रूपमा सजिलै प्रकट गरिएको छ। क्रुसमा टाँगिएको ख्रीष्टमा विश्वासद्वारा के सङ्केत गरिएको छ? त्यो बाहिरी रूपमा बप्तिस्माद्वारा अभिव्यक्त वा मूर्त रूप हो जुन पानीबाट येशू ख्रीष्टको नाममा गाडिएको र पुनरुत्थान हो। त्यसकारण बप्तिस्माले ख्रीष्टमा भरोसालाई जनाउँछ। यो विश्वास र पश्चातापमा थपिएको विश्वासभन्दा फरक कुरा होइन तर दुवैको अभिव्यक्ति हो। तसर्थ पत्रुसले आफ्ना श्रोताहरूलाई पश्चाताप गर्न र पापको क्षमाको लागि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिन आज्ञा दिए। प्रेरित 2:38 बप्तिस्मा विश्वासले जस्तै कलवरीलाई, ख्रीष्टलाई पापबलीको रूपमा हेर्छ। त्यसकारण विश्वासको अर्थ बप्तिस्मालाई विश्वास र पश्चातापमा जोडिएको छ र उहाँ हामी प्रत्येकले परमप्रभुको नाममा बप्तिस्मा लिने अपेक्षा गर्नुहुन्छ। प्रेरित 10:48 निष्कर्ष: मुक्तिको अवस्थाहरू हाम्रो पापबलीको रूपमा ख्रीष्टलाई प्रतिक्रियाहरू हुन्। तिनीहरू अर्थहीन छन् त्यसैले क्रुसबाहेक पहिले येशूलाई पापबलीको रूपमा नपुगेको अवस्थाहरूमा पुग्नु मूर्खतापूर्ण र व्यर्थ हो। शर्तहरू मानिसको आज्ञा पालन गर्न इच्छुकताको जाँच गर्न अख्तियारमा भएको व्यक्तिले स्वेच्छाचारी रूपमा दिएका केही आदेशहरू होइनन्, तर मानिसको पापबलिको लागि प्राकृतिक प्रतिक्रियाहरू हुन्। उसले ख्रीष्टलाई क्रुसमा टाँगेर परमेश्वरको अगाडि आफ्नो बिन्ती गर्नुपर्छ र मानिसको तर्फबाट येशूको मृत्युको कारणले मुक्तिको आशा गर्नुपर्छ। पापीलाई बोलाइन्छ येशूलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्न मात्र होइन तर मुक्तिदाताको रूपमा। अध्याय सात। के बप्तिस्मा एक व्यक्तिलाई पानीमा डुबाएर वा पानी खन्याएर मात्र गर्नुपर्छ? मलाई लाग्छ उत्तर हो र यी केही कारणहरू छन्। बप्तिस्मा भनी अनुवाद गरिएको ग्रिक शब्दको अर्थ डुब्नु हो। बप्तिस्मा ग्रिक ब्याप्टिजोबाट आएको हो, जसको अर्थ सधैँ डुब्नु, डुब्नु वा डुब्नु हो। आधुनिक अङ्ग्रेजी शब्दकोशहरूले अन्य परिभाषाहरू दिन सक्छ, तर यसले आधुनिक प्रयोगलाई मात्र प्रतिबिम्बित गर्दछ। यसले बाइबलको भाषामा यो शब्दको अर्थ के हो भनेर देखाउँदैन। बाइबल शब्दहरूको ग्रिक शब्दकोशले बप्तिस्मा भनेको डुबाउनु हो। थायरको लेक्सिकन ब्याप्टिजोमा यसो भन्छ, डुब्नु, डुबाउनु, डुब्नु। बलियो सहमति ब्याप्टिजोलाई परिभाषित गर्दछ, अर्थात् पूर्ण भिजेको बनाउन। लिडेल र स्कटेसलाई डुब्नु, तल डुब्नु भनेर परिभाषित गर्नुहोस्। स्प्रिङ्किङको एक्सपोनले महत्त्वपूर्ण कारकलाई बेवास्ता गर्छ। नयाँ नियमको मूल पाठ र त्यस दिनको बोलिने भाषा ग्रिक थियो। नयाँ नियमका लेखकहरूलाई ग्रिक शब्द ब्याप्टिजोको अर्थ डुब्न थाहा थियो। उनीहरूलाई ग्रिक शब्द रोएन्थेसोको अर्थ छिट्काउनु र ग्रिक शब्द चियोको अर्थ पोख्नु हो भन्ने पनि थाहा थियो। यी प्राय प्रयोग गरिएका शब्दहरू कहिले आदानप्रदान गर्न योग्य थिएनन्, अलग अर्थहरू। यदि परमेश्वरले बप्तिस्माको लागि ग्रिक शब्द रोएन्थेसो वा पोरिन, ग्रिक शब्द चियो डुबाउने, ग्रिक शब्द ब्याप्थेसोको सट्टा तिनीहरूलाई प्रयोग गर्ने उद्देश्य राख्नुभएको थियो। दुई, बाइबल प्रमाण। बाइबलको आदेशलाई बुझ्ने सबैभन्दा राम्रो तरिका भनेको सन्दर्भमा उल्लेख गरिएका खण्डहरूलाई विषयका अन्य खण्डहरूसँग तुलना गरेर अध्ययन गर्नु हो। यसरी हामी शब्दहरूको अर्थ सिक्छौं। बप्तिस्माको आवश्यकतालाई ध्यान दिनुहोस् र बाइबलले के भन्छ भनेर कुन कार्यहरू मिल्छ विचार गर्नुहोस्। अ, बप्तिस्मा पानी चाहिन्छ। प्रयोग गरिएको तत्त्व वा पदार्थ बप्तिस्मा शब्दमा अन्तर्निहित छैन। यद्यपि येशूले सबैलाई आज्ञा गर्नुभएको बप्तिस्मामा प्रयोग गरिएको पदार्थ पानी हो। प्रेरित 10:47-48 निश्चय नै कसैले पनि यिनीहरूलाई बप्तिस्मा लिनको लागि पानी इन्कार गर्न सक्दैन। वा बप्तिस्मा गर्न धेरै पानी चाहिन्छ। युहन्ना 3:23 बताउँछ, अनि जोनले पनि सलिमको नजिकै एनोनमा बप्तिस्मा दिइरहेका थिए किनकि त्यहाँ धेरै पानी थियो। धेरै पानीको आवश्यकता छैन यदि एकमात्र छर्किएको वा खन्याइन्छ, तर यो विसर्जनको लागि आवश्यक छ। ग, बप्तिस्मामा मानिसहरू पानीमा आए। प्रेरित 8:36 तिनीहरू केही पानीमा आए। मत्ती 3:5-6 तब यरुसलेम र सारा यहुदिया र यर्दन वरपरका सबै जिल्लाहरू उहाँ कहाँ जाँदै थिए र तिनीहरूले उहाँबाट यर्दन नदीमा बप्तिस्मा लिइरहेका थिए। तिनीहरूले आफ्ना पापहरू स्वीकार गरे। केही मानिसहरू सोध्छन् कि नपुंसकले पानीको बोतल निकाले र फिलिपले त्यसको केही भाग उहाँलाई बप्तिस्मा दिनु प्रयोग गरे। त्यस्तो होइन। नपुंसकलाई बप्तिस्मा दिनको लागि प्रयोग गरिएको पानी पानीको शरीर थियो जुन तिनीहरू यात्रा गर्दा आएका थिए। जब मानिसहरूले छर्कने वा खन्याइन्छ, के तिनीहरूले पानीमा जान आवश्यक छ? होइन, पानी तिनीहरूमा आउन सक्छ किनकि धेरै आवश्यक छैन, तर जब मानिसहरू डुब्छन् तिनीहरू पानीमा जान्छन्। त्यो बप्तिस्मा भनेको पानीमा झर्नु र बाहिर निस्कनु समावेश छ। मर्कुस 1:9-10 ती दिनहरूमा यस्तो हुन गयो कि येशू गालिलको नासरतबाट आउनुभयो र योहन्नाद्वारा यर्दनमा बप्तिस्मा लिनुभयो, अनि तुरुन्तै पानीबाट बाहिर निस्केर उहाँले स्वर्ग खोलिएको देख्नुभयो र आत्मा उहाँमाथि ओर्लिरहेको देख्नुभयो, निक्षर ढुकुर जस्तै पर्छ। प्रेरित 8:38-39 पर्छ, अनि तिनीहरू दुवै पानीमा तल गए, फिलिप र नपुंसक, अनि उहाँले उसलाई बप्तिस्मा दिनुभयो र जब तिनीहरू पानीबाट बाहिर आए। यहाँ स्पष्ट सन्दर्भ विसर्जन हो। के छर्कन वा खन्याउन पानीमा तल जान आवश्यक छ? होइन, तर बप्तिस्माले गर्छ। ए, बप्तिस्मा एउटा दफन र पुनरुत्थान हो। कलस्सी 2:12 बप्तिस्मामा उहाँसँगै गाडियो जसमा उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वरको काममा विश्वासद्वारा तिमीहरू पनि उहाँसँगै बौरी उठेका छौ। रोमी छ 4:5 यसैकारण हामी मृत्युमा बप्तिस्माद्वारा उहाँसँगै गाडिएका छौँ ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृत्युबाट जीवित हुनुभयो त्यसरी नै हामी पनि जीवनको नयाँपनमा हिँड्न सकौँ। किनकि यदि हामी उहाँको मृत्युको प्रतिरूपमा उहाँसँग एकताबद्ध भएका छौँ भने हामी पनि उहाँको पुनरुत्थानको प्रतिरूपमा हुनेछौँ। बप्तिस्मामा हामी येशूसँगै गाडिन्छौँ र उहाँसँगै उठ्छौँ। जसरी उहाँ पृथ्वीमा गाडिनुभयो हामी बप्तिस्मामा गाडिएका छौँ। कसै कसैले बप्तिस्मा भनेको येशूको गाडिएको प्रतीक मात्र हो भन्छन्, त्यसैले यो कसरी गरिन्छ भन्ने फरक पर्दैन। बप्तिस्मामा प्रतीकात्मक तत्त्व हुन्छ तर त्यसले कार्यले कुनै फरक पर्दैन भनेर कसरी प्रमाणित गर्छ? के खण्डहरूले येशूलाई गाडिएको भन्दछ तर हामीले गाडिएको हो वा होइन भन्ने कुराले फरक पार्दैन? यसले हामीलाई गाडिएको छ र हामी बप्तिस्मामा हुर्केका छौँ भन्छन्। बप्तिस्मा लिनुपर्नेलाई गाड्नु र उठाउनुपर्छ। वास्तवमा प्रतीकहरू महत्त्वपूर्ण छन्, विशेष गरी जब यो प्रतीकहरू चयन गर्ने परमेश्वर स्वयं हुनुहुन्थ्यो। परमेश्वरले चाहनुभएको कुरालाई परिवर्तन गर्ने कसले अनुमान गर्ने? स्पष्ट रूपमा बप्तिस्मामा मृत्यु गाड्ने र पुनरुत्थान भनेको त्यस्तो चिज हो जुन परमेश्वरले हामीलाई जान्न र उहाँले हाम्रो लागि रोज्नुभएको प्रतीकात्मक कार्यद्वारा सम्झाइएको चाहनुहुन्छ। रोमी छ 1:12 हेर्नुहोस् र ख्रीष्टको लागि बप्तिस्मामा ख्रीष्टसँग मर्नुभयो भनेर सम्झाउनु कति महत्त्वपूर्ण र व्यावहारिक छ हेर्नुहोस्। त्यसो भए के भनौँ? अनुग्रह बढोस् भनेर के हामी पापमा लागिरहने हो? यो कहिल्यै नहोस्। पाप गर्न मरेका हामी त्यसमा कसरी बाँच्ने? वा ख्रीष्ट येशूमा बप्तिस्मा लिने हामी सबैले उहाँको मृत्युमा बप्तिस्मा लिएका छौँ भनेर के तपाईँलाई थाहा छैन? त्यसकारण हामी मृत्युमा बप्तिस्माद्वारा उहाँसँगै गाडिएका छौँ ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृत्युबाट जीवित हुनुभयो त्यसरी नै जीवनको नयाँपनमा हिँड्न सकुन्। किनकि यदि हामी उहाँको मृत्युको प्रतिरूपमा उहाँसँग एकताबद्ध भएका छौँ भने उहाँको पुनरुत्थानको प्रतिरूपमा हामी पक्कै पनि हुनेछौँ। यो जान्दा कि हाम्रो पुरानो आत्मा उहाँसँग क्रुसमा टाँगिएको थियो ताकि हाम्रो शरीरको पाप नष्ट होस्, कि हामी अब पापको दास बन्नु हुँदैन, किनभने जो मरेको छ उसले पापबाट मुक्त भएको छ। अब यदि हामी ख्रीष्टसँग मरेका छौँ भने हामी विश्वास गर्छौँ कि हामी पनि उहाँसँगै बाँच्नेछौँ, किनकि ख्रीष्ट मरेकाहरूबाट बौरी उठ्नु भएर फेरि कहिल्यै मर्ने छैन भनेर जान्दछौँ। मृत्यु अब उहाँमाथि मालिक छैन। उहाँ मर्नुभएको मृत्युको लागि, उहाँ पापको लागि मर्नुभयो एकपटकको लागि, तर उहाँ जुन जीवन जिउनुहुन्छ उहाँ परमेश्वरको लागि जिउनुहुन्छ। त्यसरी नै आफूलाई पापको लागि मरेको ठान तर ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान। त्यसकारण पापलाई तिम्रो नश्वर शरीरमा राज्य गर्न नदिनुहोस् कि तिमीले त्यसका अभिलाषाहरू पालन गर्नुपर्छ। रोमी छ 1:12। के त्यहाँ शब्दहरूको निश्चित सूत्र छ जुन बप्तिस्मा लिँदा बोल्नुपर्छ? मलाई विश्वास छैन कि त्यहाँ यस्तो सूत्र छ र यहाँ कारणहरू छन्। कोही भन्छन् म तिमीलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन्छु। कोही भन्छन् म तिमीलाई येशूको नाममा बप्तिस्मा दिन्छु। कसै कसैले यसमा थप्छन् पापको क्षमाको लागि वा पापको क्षमाको लागि र पवित्र आत्माको वरदान प्राप्त गर्न। कसै कसैले व्यक्तिलाई तीन पटक बप्तिस्मा पनि दिन्छन्, एक पटक पिताको नाउँमा, फेरि पुत्रको नाउँमा र अन्तमा पवित्र आत्माको नाउँमा। बप्तिस्मा लिने व्यक्तिले आफूले के गर्दैछ र किन बप्तिस्मा लिइरहेको छ भनी बुझेसम्म कुनै विशेष कुरा भन्न आवश्यक छ भनी विश्वास गर्दैनन्। एक के अर्कोको नाममा केही गर्नको लागि त्यो व्यक्तिको नाम प्रयोग गरेर सूत्र दोहोर्याउनुपर्छ। प्रेरितहरूले येशूको नाममा बाहेक भूतहरू निकाल्न, बिरामीहरूलाई निको पार्न वा अन्य चमत्कारहरू गर्न सकेनन्, तर पत्रुसले कहिलेकाहीँ यो सूत्र भन्न छोडे। प्रेरित 9:40। इसाईहरूले येशूको नाममा प्रार्थना गर्छन् तर सबै यो सूत्र दोहोर्याउँदैनन्। प्रेरित 4:23-30। येशूको नाममा प्रचार गरिन्छ लुका 24:46-47, तर यसको मतलब यो होइन कि प्रचार वैध हुनको लागि यी शब्दहरू सधैँ दोहोर्याउनुपर्छ। हामी जे गर्छौँ हामी येशूको नाममा गर्छौँ कलस्सी 3:17, तर यसको मतलब यो होइन कि शब्दहरू सधैँ दोहोरिनुपर्छ। वास्तवमा धर्मशास्त्रले बप्तिस्मा लिँदा शब्दहरूको निश्चित सूत्र भन्नुपर्छ भनेर सिकाउँदैन। 2 बाइबल बप्तिस्माका उदाहरणहरूमा कुनै पनि समान सूत्र दिइएको छैन। मत्ती 28:19 पिता र पुत्र र पवित्र आत्माको नाममा, प्रेरित 2:38 येशू ख्रीष्टको नाममा, प्रेरित 8 16 प्रभु येशुको नाममा, प्रेरित 10 48 परम प्रभुको नाममा, प्रेरित 19 5 प्रभु येशुको नाममा, 3 को नाममा भनेको के हो भन्ने बारे केही विचारहरू। थायर कसैको आदेश र अधिकारद्वारा उसको तर्फबाट कार्य गर्दै उसको कारणलाई बढावा दिँदै पल्पिट कमेन्टरी शक्तिमा प्रभाव विश्वास परिवार अन्तर्राष्ट्रिय आलोचनात्मक टिप्पणी अभिषेकको माध्यमबाट डब्ल्यूएफ फ्लेमिङ्गटनको स्वामित्वमा